यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। निर्वाचनको मत परिणाम र आगामी सरकार गठनका विषयमा प्रधानमन्त्री देउवासँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको छुट्टा छुट्टै भेटवार्ता। भगवान श्री रामचन्द्र र सीताको पूजा आराधना गरी आज विवाह पञ्चमी पर्व मनाइँदै र इटालीको दक्षिणी टापु स्कियामा पहिरोमा परि 7 जनाको मृत्यु। अब समाचार विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छुट्टा छुट्टै भेटवार्तामा मंगिर 4 गते सम्पन्न निर्वाचनको परिणाम, आगामी सरकारको गठन तथा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले रेडियो नेपाललाई जानकारी दिनुभयो। मंगिर 4 गते सम्पन्न निर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्यतर्फ हालसम्म 158 स्थानको अन्तिम मत परिणाम घोषणा भएको छ। अहिलेसम्म नेपाली कांग्रेसले 53 स्थानमा विजय हासिल गरेको छ भने नेकपा एमाले 42 स्थानमा विजय हासिल गरेको छ। यस्तै नेकपा माओवादी केन्द्रले 17 तथा नेकपा एकीकृत समाजवादीले 10 स्थानमा विजय हासिल गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले 7-7 स्थानमा जितेका छन्। जनता समाजवादी पार्टी लोसपाले 7 स्थानमा विजय हासिल गर्दा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले 4 र नागरिक उन्मुक्ति पार्टीले 3 स्थानमा विजय हासिल गरेका छन्। यस्तै जनमत पार्टी, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले 1-1 स्थानमा र 5 स्थानमा स्वतन्त्र उम्मेद्वार विजय भएका छन्। प्रदेश सभातर्फ जारी मतगणना अनुसार हालसम्म नेपाली कांग्रेसले 108, नेकपा 94, नेकपा माओवादी केन्द्र 54, नेकपा एकीकृत समाजवादी 15 स्थानमा विजय भएका छन्। त्यसै गरी स्वतन्त्र 12, राष्ट्रिय प्रजातन्त्र पार्टी 12, जनता समाजवादी पार्टी नेपाल 10, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल 9, नागरिक उन्मुक्ति पार्टी 9 र जनमत पार्टीले 6 स्थानमा विजय हासिल गरेका छन्। जारी मतगणना अनुसार प्रतिनिधि सभा समानुपातिकतर्फ नेकपा एमाले अग्रस्थानमा रहेको छ। नेकपा एमाले 25,35,239, नेपाली कांग्रेसले 24,756, नेकपा माओवादी केन्द्रले 10,66,833, राष्ट्रिय स्वतन्त्र पार्टीले 10,62,513, राष्ट्रिय प्रजातन्त्र पार्टीले 5,45,609, जनता समाजवादी पार्टीले 3,29,890, जनमत पार्टीले 2,66,100, नेकपा एकीकृत समाजवादीले 2,53,149, नागरिक उन्मुक्ति पार्टीले 2,37,961 र लोकतान्त्रिक समाजवादी पार्टीले 1,27,886 मत प्राप्त गरेका छन्। यही मंगिर 4 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ अब 15% मत गर्न बाँकी रहेको छ। निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भए अनुसार प्रतिनिधि सभामा हालसम्म 93,08,164 अर्थात खसेको मतको 84.82% मतगणना भइसकेको छ। निर्वाचनको लागि कुल मतदाता 1,79,08,850 रहेकामा प्रारम्भिक विवरणमा 61% मत खसेको थियो। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ 165 स्थान मध्ये हालसम्म 157 क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ। मंगिर 4 मा सम्पन्न निर्वाचनको हालसम्मको नतिजा हेर्दा कुनै पनि दललाई स्पष्ट बहुमत प्राप्त हुन सकेको छैन। प्रतिनिधि सभामा प्रत्यक्षतर्फ 165 मध्ये हालसम्म 158 क्षेत्रको परिणाम घोषणा हुँदा कुनै दलले पनि सरकार बनाउन सक्ने गरी परिणाम प्राप्त गर्न सकेका छैनन्। यस्तो अवस्थामा अब नयाँ सरकार कुन दलको नेतृत्वमा गठन होला भन्ने चासो बढ़न थालेको छ। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
केही ठाउँ बाहेक प्रतिनिधि सभा निर्वाचनबाट दलहरूले पाएको मतको एक प्रकारको खाका आएको छ। 5 दलीय गठबन्धनका साथ निर्वाचनमा गएको नेपाली कांग्रेस प्रत्यक्ष निर्वाचनमा पहिलो र समानुपातिकमा दोस्रो स्थानमा छ भने नेपाल कम्युनिष्ट पार्टी एमाले समानुपातिकमा पहिलो र प्रत्यक्षमा दोस्रो स्थानमा छ। निर्वाचनबाट कुनै पनि दललाई एकल बहुमत नआएकाले दलहरूबीच सत्ता समीकरणको अंकगणित शुरू भएको छ। अर्थात नयाँ सरकार गठनमा दलहरूले एक अर्काको सहारा लिनुपर्ने भएको छ। कांग्रेस एमालेलाई पहिलो र दोस्रो स्थानको मत दिएर सरकार चलाउन जनमतले भनेको भए पनि दलहरू कसको नेतृत्वमा सरकार गठन गर्ने भनेर तीव्र छलफलमा जुटेका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहित अहिलेकै पाँच दलीय गठबन्धन मिलेर नयाँ सरकार बनाउलान् वा सत्ता समीकरणमा अर्को नयाँ गठबन्धन बन्ला भन्ने चासो पनि सर्वत्र बढ़ेको छ। सत्ता गठबन्धनका नेताहरू, खास गरी नेपाली कांग्रेसका नेताहरू आफ्नै दलको नेतृत्वमा अहिलेकै गठबन्धनको सरकार बन्ने दावी गरिरहनु भएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल,
गठबन्धन मिलेरै अगाडि जान्छ, गठबन्धनभित्र सल्लाह भइराखेको छ, गठबन्धनभित्रैबाट प्रधानमन्त्री।
उता जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग निर्वाचनमा तालमेल गरेको एमाले पनि आफ्नो नेतृत्वमा सरकार गठनका लागि गृह कार्य शुरू गरिसकेको छ। यद्यपि जसरी पनि सरकारमा जानै पर्छ भनेर जोसुकैसँग सहकार्य नगर्ने एमाले जनाएको छ, तर अब विकास हुन सक्ने घटनाक्रमले सरकारको नेतृत्व गर्नु परेको अवस्थामा आफ्नो पार्टी तयार रहेको बताउनुहुन्छ नेकपा एमालेका उपमहासचिव प्रदीप गेवाली।
हामी अब सबै खालका परिस्थितिका लागि तयार नै छौं, यद्यपि अहिले जसरी पनि सरकारमा पुग्नै पर्छ, सरकारको नेतृत्व गर्नै पर्छ, त्यसका लागि जस्तासुकै शक्तिहरूसँग पनि सहकार्य गर्नुपर्छ भन्नेमा छैनौ। हामी घटनालाई नजिकबाट निहालिरहेका छौं र परिआउँदा त्यसको नेतृत्व गर्नको निम्ति नेकपा एमाले तयार नै छ।
निर्वाचनबाट उदाएका स्वतन्त्र र नयाँ पार्टीहरू पनि सरकार गठनका लागि निर्णायक भूमिकामा रहन सक्ने देखिएको छ। कांग्रेससँग गठबन्धन गरेको तर निर्वाचन परिणामले हाल तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेकै गठबन्धनलाई निरन्तरता दिँदै कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुन्छ कि आफ्नै नेतृत्वमा सरकार बनाउँछ वा दोस्रो ठूलो दल एमालेको नेतृत्वमा सरकार बनाउन सहयोगी रहन्छ भन्ने स्पष्ट भइसकेको छैन। माओवादीले आफ्नै नेतृत्वमा सरकार बनाउने कसरत पनि गरिरहेको बुझिन्छ। यद्यपि माओवादी केन्द्रका महासचिव देव गुरूङ अरू दलहरू बीच हुने सहमतिका आधारमा अघि बढ्ने बताउनुहुन्छ।
जसको विचार, उसको नीति, उसको नेतृत्वको हिसाबले प्रचण्डको नेतृत्वमा उनले जानुपर्ने आवश्यकता देखाउँछ। यो व्यवस्थामाथि नै संकट क्रिएट गर्ने गरिकन चाहिँ विभिन्न प्रवृत्तिहरू अगाडि आइरहेको अवस्थामा आपसी सहमतिको आधारमा मुलुकको अब्जेक्टिभ आवश्यकताले जे निर्धारण गर्दछ, दलहरूको आपसी सहमतिले जे निर्धारण गर्दछ, त्यही आधारमा हुने हो भन्ने लाग्छ।
165 सीटका लागि भएको प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनको परिणाम र दलहरूले अहिलेसम्म प्राप्त गरेका समानुपातिक तर्फको मतलाई हेर्दा कुनै पनि दलले एक्लै सरकारको बागडोर सम्हाल्ने जनमत पाएका छैनन्। प्रमुख राजनीतिक दलहरू बीच हुन सक्ने सहमतिले भावी राजनीति स्थिर हुन सक्ला या उनीहरू बीच सरकार र राजकीय पदको भागभण्डामा विमति भयो भने आगामी राजनीति अन्यलपूर्ण र अस्थिर हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न। यसुदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकम को 4G आफ्नो भन्ने आप नै हो जी, नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेद्वारलाई परिणाम घोषणा भएको 35 दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न निर्देशन दिएको छ। आयोगले तोकिएको ढाँचामा खर्च विवरण पेश गर्न निर्देशन दिँदै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयन पत्र पेश गरेका उम्मेद्वारले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन अनुसार सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका 2079 अनुसूची बमोजिमको ढाँचामा निर्वाचन खर्चको विवरण पेश गर्नुपर्ने जनाएको हो। उम्मेद्वारले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवारी पदाधिकारीको नाम समेत उल्लेख गरी पेश गर्नुपर्नेछ। निर्वाचन प्रचार प्रसारका लागि कोण सभा वा आमसभा गर्दा मंचको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेद्वारले आफै वा आफ्ना प्रतिनिधि मार्फत मतदान सम्पन्न भएको मितिले 15 दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूची पेश गरेका राजनीतिक दलले निर्वाचन परिणाम घोषणा भएको मितिले 35 दिनभित्र प्रतिनिधि सभा सदस्यका लागि प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका बमोजिमको ढाँचामा आयोगमा पेश गर्नुपर्नेछ। प्रत्येक वर्ष मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज भगवान श्री रामचन्द्र र सीताको पूजा आराधना गरी प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ। त्रेता युगमा आज अर्थात मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागि हो। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभए अनुसार जनक नन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्। मार्ग शुक्ल पञ्चमी तिथिका दिन भगवान श्रीराम र माता जानकीको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभा निर्वाचन मतगणना जारी रहेको सुनसरी क्षेत्र नम्बर 3 नेकपा एमालेकी भगवती चौधरीको अग्रता कायम रहेको छ। चौधरीले 30,155 मत प्राप्त गर्दा गच्छदारले 25,945 मत प्राप्त गर्नुभएको छ। रूपन्देही क्षेत्र नम्बर 2 नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले निर्वाचनमा कुनै व्यक्ति वा दलको नभई लोकतन्त्रको जीत भएको बताउनु भएको छ। प्रेस चौतारी नेपाल रूपन्देहीले आज बुटौलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले देशलाई निकास दिन राजनीतिक स्थायित्व जरूरी भए पनि कुनै दललाई बहुमत नआएको बताउँदै अहिलेको जनादेशलाई नै स्वीकार गरेर अगाडि बढ़ने बताउनुभयो। अमेरिकी सहयोग परियोजना एमसीसीले प्रसारण लाइन निर्माणका लागि आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ। एमसीए नेपालले 315 किलोमिटर लामो 400 केवी क्षमताको प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो। एमसीए नेपालले 3 समूहमा विभाजन गरेर बोलपत्र सार्वजनिक गरेको छ। लप्सीफेदी रातमाटे न्यू हेटौँडा 117 किलोमिटर लामो प्रसारण लाइन 400 केवी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ। त्यस्तै रातमाटे दमौली 90 किलोमिटर लामो 400 केवी र न्यू दमौली न्यू बुटौल प्रसारण लाइन 90 किलोमिटर लामो र नेपाल भारत अन्तर्देशीय प्रसारण लाइनको खण्डको कुल 18 किलोमिटर लामो प्रसारण लाइन समेत यसैमा समेटिएको छ। एमसीएले कुल 50 करोड़ डलर र नेपाल सरकारका तर्फबाट 13 करोड़ डलर सो परियोजनाका लागि उपलब्ध गराएको छ। अहिले जारी रहेको लैंगिक हिंसा विरूद्धको अभियानका क्रममा महिला तथा बाल बालिकामाथि हुने गरेका हिंसा न्यूनीकरणका लागि बागलुङ जिल्लामा पनि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ। हिंसाबाट पीड़ित महिलालाई सिप र रोजगारीको अवसर दिलाउनुका साथै पीड़ित बाल बालिकालाई शिक्षा र स्वास्थ्यको पहुँचमा पुर्याउने बागलुङ नगरपालिकाको योजना छ। बागलुङबाट संवाददाता कोपिला कडेलको रिपोर्ट।
नोभेम्बर 25 डिसेम्बर 10 अन्तर्राष्ट्रिय अभियानको रूपमा मनाइँदै आएको लैंगिक हिंसा विरूद्धको अभियानलाई बागलुङ नगरपालिकाले निरन्तर सशक्त बनाउने जनाएको छ। महिला तथा बालबालिकामाथि हुने हिंसा परिवर्तन र विकासको बाधक भएको भन्दै नगरपालिकाले लैंगिक हिंसा विरूद्ध नगरपालिका सदैव जिम्मेवार र जवाफदेही बन्ने जनाएको हो। नगर प्रमुख वसन्त कुमार श्रेष्ठ:
यो 16 दिन मात्र होइन कि यसलाई 365 दिन नै महिला र बालबालिकाहरूमाथि हुने जुन हिंसा छ त्यसलाई चाहिँ पूर्ण रूपमा सबै वर्गका चाहिँ समाजका व्यक्तिहरूले आफ्नो परिवारदेखिबाट शुभारम्भ गर्नुपर्छ। तब मात्र लैंगिक हिंसा विरूद्धको कार्यक्रम चाहिँ सफल हुन सक्छ र एउटा चाहिँ समृद्ध समाज निर्माण हुन सक्छ।
बागलुङ नगरपालिका अन्तर्गतको अल्पकालीन महिला सेवा केन्द्रले निरन्तर रूपमा हिंसा पीड़ित महिला तथा बाल बालिकालाई सेवा दिँदै आइरहेको छ। यो वर्षको श्रावणदेखि हालसम्म मात्र 20 हिंसाका घटना आएको बताउनुहुन्छ अल्पकालीन महिला सेवा केन्द्रकी प्रमुख सरस्वती देवी।
हाम्रो सेवा केन्द्रमा पनि श्रावणदेखि यो वर्षमा नै 20 केसहरू आइसकेका छन्। ती केसहरूलाई हामीले आवश्यकता अनुसार सेवा दिने कामहरू गरिरहेका छौँ र यो सेवा चाहिँ हामी 24 घण्टा निरन्तर हिसाबले उपलब्ध गराइरहेका छौँ।
16 दिने अभियान भर बागलुङ नगरपालिकाका 14 ओडामा विभिन्न कार्यक्रम हुँदैछन्। हिंसामा परेकालाई सिप र रोजगारीमा जोड्ने तथा बाल बालिकालाई शिक्षा र स्वास्थ्यको पहुँचमा पुर्याउने नगरपालिकाको योजना छ। नगर उपप्रमुख तथा नगरपालिका अन्तर्गत न्यायिक समिति संयोजक राजु खड्का:
हिंसालाई न्यूनीकरण गर्नको निम्ति बागलुङ नगरपालिकाले नगरका 14 वडामा विभिन्न अभियानहरू चलाउँदैछ। सँगै हिंसामा परेका महिलाहरूलाई कसरी सिप र रोजगारीमा जोड्न सकिन्छ, कसरी बच्चाहरूलाई चाहिँ शिक्षा र स्वास्थ्यको पहुँचमा पुर्याउन सकिन्छ भन्ने बारेमा पनि हामीले अध्ययन गरिरहेका छौँ।
महिला तथा बाल बालिकामाथि हुने जुनसुकै हिंसाका घटनाका पीड़ितलाई न्याय र पीड़कलाई कार्यवाहीको व्यवस्था हुनुपर्दछ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
अब अन्तर्राष्ट्रिय प्रसंग। इटालीको दक्षिणी टापु स्कियामा निरन्तरको वर्षापछि गएको पहिरोमा परि कम्तीमा 7 जनाको मृत्यु भएको छ। पहिरोमा परि 5 जना बेपत्ता भएका अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले उल्लेख गरेको छ। स्कियाको सबैभन्दा ठूलो पहाड़बाट पहिरो झरी तल शहरमा रहेका घरहरू पुरेको रोइटर्सले जनाएको छ। पुरिएकाको खोजी कार्य र उद्धार जारी रहेको त्यहाँको प्रहरीले बताएको छ। पर्यटकीय नगरी स्कियामा विगत केही दिनदेखि अधिक वर्षा भइरहेको छ। अब खेलकुद। कतारमा जारी फिफा विश्वकप फुटबल सन् 2022 अन्तर्गत आज क्यामरून र सर्बिया बीचको खेल नेपाली समयअनुसार अपरान्ह 4:45 हुनेछ। त्यस्तै दोस्रो खेल दक्षिण कोरिया र घाना बीच साँझ 6:45 हुनेछ। तेस्रो खेल ब्राजिल र स्विजरल्याण्ड बीच राति 9:50 हुनेछ भने पोर्चुगल र उरुग्वे बीचको खेल राति 1:15 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निर्वाचनको मतपरिणाम र आगामी सरकार गठनका विषयमा प्रधानमन्त्री देउवासँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको छुट्टा छुट्टै भेटवार्ता। भगवान श्री रामचन्द्र र सीताको पूजा आराधना गरी आज विवाह पञ्चमी पर्व मनाइँदै र इटालीको दक्षिणी टापु स्कियामा पहिरोमा परि 7 जनाको मृत्यु। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारकर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।